الحمد لله وكفى، الحمد لله وكفى، وسلام على عباده الذين اصطفى. أما بعد، पिछले चंद दिनों से हम गुफ्तगू कर रहे हैं कुरानी उसूल के बारे में कि कभी कभी इंसान को कुछ चीजों में कराहत होती है और अल्लाह ने उन चीजों में खैर डाल दी, और कभी कभी इंसान की रग़बत उन चीजों की तरफ होती है और अल्लाह ने उसमें शर रखा होता है। असा अन तकरहु शैयन वहुवा खैरुल लकुम, असा अन तुहिब्बु शैयन वहुवा शर्रुल लकुम। कभी कभी तुम कुछ चीजों को कराहत करते हो, नापसंद करते हो, मगर उसमें तुम्हारे लिए खैर, और कभी कभी कुछ चीजों को तुम पसंद करते हो मगर उसमें तुम्हारे लिए शर। और पिछले चंद दिनों से हम कुछ ऐसी चीजें बयान कर रहे हैं जो इंसान कई मर्तबा उन चीजों से कराहत करता है मगर अल्लाह ने उसमें खैर डाल दी। और मजे की बात यह है कि कुरान और हदीस की रूह से तो पता चलता ही है कि उसके अंदर खैर है, इंसानी तजर्बा और तहकीक से भी ये पता चला कि उसमें खैर है। मिसाल के तौर पे दुनिया की पीछे भागना, माल और दौलत के साथ रग़बत रखना, उसके अंदर अल्लाह ने शर रख दिया है। इंसान की तबीयत खूब उस तरफ माइल होती है मगर उसकी वजह से इंसान जो है वो अपनी आखिरत तो बिगाड़ता ही है। कई मर्तबा दुनिया में भी जिल्लत और रुसवाई उसके मुकद्दर में आ जाती है। इसी तरह हमने अर्ज किया, इंसान कई मर्तबा खिदमत करने से उसका दिल तंग होता है, मगर आज की साइंस की तहकीक भी कुरान और हदीस में तो खैर खिदमत एक बहुत ही अजीम तरीन चीज है, दुनिया और आखिरत की फलाह है। मगर आज की साइंसी तहकीक भी यही कहती है कि जो शख्स बिला मुआवजा दूसरों के लिए काम करता है उसको कई सारे हेल्थ बेनिफिट्स भी होते हैं, और एक तहकीक के मुताबिक कि जो शख्स ये वॉलंटियर वर्क ज्यादा करता है उसकी उम्र औसतन ज्यादा लंबी होती है। इसी तरह हमने एक और चीज के बारे में अर्ज किया कि आमतौर पर औरतों के मुकाबले में मर्दों को रग़बत शहवत से मुताल्लिक गुनाहों की तरफ ज्यादा होती है, खास तौर पे बदनिगाही का गुनाह। और कुरान और हदीस में उसकी बड़ी मसम्मत, जाहिर है कुरानी हुक्म है मोमिनों से कहो अपनी निगाहों को नीचे रख, मगर एक बहुत बड़े साइकोलॉजिस्ट, अवार्ड याफ्ता साइकोलॉजिस्ट की तहकीक कि बदनिगाही के जरिए से इंसान को अपने जो पार्टनर होता है या अपनी बीवी होती है उसमें से लज्जत खत्म हो जाती है। इसी तरह उसकी तहकीक यह है कि जहां बदनिगाही मियां बीवी करते हैं दोनों या एक, तो तलाक की शरह उसकी तहकीक के मुताबिक दुगनी हो जाती है। और तीसरी तहकीक है कि जो लोग बदनिगाही करते हैं उनकी जिंदगी का एक बहुत बड़ा हिस्सा अकेलेपन में गुजरता है। तो कुछ चीजों में हम रग़बत रखते हैं, हमारा दिल उसको पसंद करता है मगर हर लिहाज से उसमें शर ही है। कल की मजलिस में, बल्कि पिछली एक दो मजालिस से हम इस बात पे गुफ्तगू कर रहे हैं कि कई मर्तबा इंसान को मशाइख की सोहबत में आना, नेक मजालिस में आना, इस्लाह का ताल्लुक कायम करना, उसमें दिल बहुत तंग होता है मगर अल्लाह ने उसमें खैर रख दी है। اور خیر کثیر رکھی ہے. اور کئی مرتبہ انسان عقلی طور پہ تو سمجھ لیتا ہے کہ جی مجھے لیے یہ ضروری ہے, مگر پھر بھی کیونکہ اپنے حالات, دل کے حالات کسی کو بتانے سے ویسے ہی انسان چونکتا ہے, پریشان ہوتا ہے, اس لیے وہ آگے نہیں بڑھتا. اور کئی مرتبہ انسان عبادت کا بوجھ جو ہے وہ برداشت نہیں کر سکتا ہے کہ جی اب حضرت ہمیں پھر کسی نہ کسی عبادت کے کام پہ لگا. اور کئی مرتبہ انسان اپنی زندگی کی ترتیب میں سے یہ وقت نکالنا نہیں چاہتا, مگر قرآن اور حدیث سے ثابت, انسانی تجربے سے ثابت کہ اس میں انسان کے لیے خیر ہے, سکون ہے. اللہ والوں کی صحبت تو بہت دور کی بات. مشائخ کا قول ہے کہ جس نے اللہ والوں کے تذکرے کر لیے اس کے دل کو بھی پاکی نصیب ہو جائے گی, کہ اللہ والوں کے تذکرے اللہ کے لشکروں میں سے ایک لشکر ہے. تو کل کی مجلس میں ہم نے اس چیز کی, جس سے عام طور پہ بہت لوگ تنگ, دل تنگ ہوتا ہے, کئی مرتبہ نیک لوگوں کا دل بھی تنگ ہوتا ہے, مگر اس کی پہلی خیر بیان کی تھی. اور اس میں سب سے پہلی خیر یہ ہے کہ جو شخص اللہ والوں کی صحبت اختیار کرتا ہے اس شخص کو نیک اعمال میں استقامت نصیب ہوتی ہے. آج کی اس مجلس میں ایک اور خیر بیان کرنا مقصود ہے کہ جو شخص اللہ والوں کی صحبت اختیار کرتا ہے اللہ کے یہاں اس کا درجہ بڑھ جاتا ہے. چنانچہ صحابہ کرام میں سے کچھ ایسے صحابی ہیں جنہوں نے ایک پورے دن کی نمازیں بھی نہیں پڑھ پائے اور اس دنیا سے رخصت ہو گئے. ایسے عبادت گزار اب بھی ہوں گے جو ہو سکتا ہے کچھ صحابہ کرام سے زیادہ عبادت کرتے, مگر تمام مذاہب کا یہ متفقہ فیصلہ ہے, فتویٰ ہے کہ صحابہ کرام میں سے جتنے صحابی ہیں, ادنا سے ادنا صحابی بھی, اس امت کے بڑے سے بڑے غیر صحابی سے افضل ہے. تو یہ افضلیت کیوں ہے؟ اس لیے کہ جس نے اللہ کے نبی کی صحبت ایک لمحے کے لیے بھی لبا لی اس کا درجہ اب سارے اولیاء کرام سے بڑھ گیا. اس کا مطلب ہے کہ انسان کو جیسی صحبت ملے گی ویسا اس کا درجہ ہوگا. تو نیک صحبت کا ایک فائدہ یہ ہے کہ انسان نیک صحبت میں آتا ہے تو اس کا درجہ اللہ کے یہاں بڑھ جاتا ہے. کسی نے امام شافعی رحمت اللہ علیہ سے سوال کیا کہ جی یہ بتائیں کہ امیر معاویہ رضی اللہ عنہ یہ افضل ہے یا عمر بن عبد العزیز رحمت اللہ علیہ افضل ہے؟ امیر معاویہ نبی علیہ الصلوۃ والسلام کے صحابی تھے اور خلیفہ تھے خلفائے راشدین میں سے, مگر ان کے دور میں بہت ساری جنگیں اور بہت سارا تفرقہ مسلمانوں کے درمیان بھی اور باہر بھی, تو اس دور میں بہت ہی زیادہ تفرقہ رہا. تو پوچھنے والے نے سوال کیا کہ جی ان کا دور بہتر یا پہلی صدی اسلام میں ایک بہت زبردست بادشاہ گزرے جو اللہ والے بھی تھے, عمر بن عبد العزیز ان کا نام, علماء کے نزدیک پہلی صدی کے مجدد. تو پوچھنے والے نے سوال کیا کہ بھائی عمر بن عبدالعزیز ان کے زمانے میں تو اللہ اکبر سنہری دور تھا. کہتے ہیں کہ حضرت عمر رضی اللہ عنہ کے دور کی یاد تازہ انہوں نے کر دی. تو پوچھنے والے نے پوچھا کہ عمر بن عبدالعزیز افضل ہیں یا امیر معاویہ رضی اللہ عنہ افضل ہیں؟ تو ظاہری اعتبار سے تو یہی لگتا تھا کہ جی عمر بن عبدالعزیز رحمت اللہ علیہ کا دور دینی اعتبار سے، دنیاوی اعتبار سے، امن کے اعتبار سے، برکتوں کے اعتبار سے زیادہ محسوس. مگر امام شافعی رحمت اللہ علیہ نے جواب بڑا تاریخی جواب دیا اور فرمایا کہ وہ مٹی جو امیر معاویہ رضی اللہ عنہ کے گھوڑے کے نتھنوں میں جاتی تھی جب وہ اللہ کے نبی کے ساتھ جہاد کے لیے نکلتے تھے، وہ مٹی بھی عمر بن عبدالعزیز رحمت اللہ علیہ سے افضل ہے. تو پتہ چلا کہ نیک صحبت سے انسان کو اللہ کے یہاں درجہ ملتا ہے. اس لیے ایک صحبت سے کئی مرتبہ دین کا علم رکھنے والے بھی بہت گھبراتے ہیں کہ یہ ہم نے علم تو پڑھ لیا مگر یہ پیری مریدی ہم سے نہیں ہوتی ہے. مگر جو محقق علماء ہیں ان کے نزدیک اس پیری مریدی میں ہی سارا علم کا نور رکھا ہوا ہے. حضرت علامہ انور شاہ کشمیری رحمت اللہ علیہ فرماتے ہیں، دور حدیث کی جماعت ختم بخاری کے جلسے میں فرمایا کہ جتنی مرتبہ چاہو بخاری شریف پڑھ لو، اگر جب تک کسی اللہ والوں کی جوتیوں کو سیدھا نہیں کرو گے تب تک حدیث کا نور نصیب نہیں ہوگا. تو سچی بات یہی ہے کہ جب تک اللہ والوں کی صحبت نہیں اصل نیکی حاصل نہیں ہو سکتی. حضرت مولانا رشید احمد گنگوئی رحمت اللہ علیہ کے حالات زندگی میں لکھا ہے، حضرت فرماتے ہیں کہ میں شیخ کی خدمت میں جاتا تھا ہفتے وار مجلس میں، فرماتے ہیں کہ میری رہائش ظاہر ہے دیوبند میں تھی اور حضرت تھانہ مہون میں تھے. حضرت حاجی صاحب رحمت اللہ علیہ تو سفر کر کے جانا ہوتا تو وقتاً فوقتاً مجلس میں جاتا اور بہت ہی خاموشی سے مجلس سے ہو کے آ جاتا. اور میں دیکھتا تو بہت سارے ہیں حضرت کے مریدین ہیں اور بہت ذکر اذکار کا ماحول، بہت ہی حضرت کے ساتھ محبت. اور مگر فرماتے میں پیچھے پیچھے رہتا کہ میں نے ذہن بنایا تھا کہ میرے سے یہ سارا کچھ نہیں ہوتا. فرماتے کافی عرصے تک یوں حضرت کی خدمت میں آتا رہا اور میں یہی سمجھتا تھا کہ میں بھی پیچھے پیچھے دور دور اور حضرت بھی مجھ سے بالکل ہی غافل ہوں گے. مگر میری حیرانگی کی انتہا نہ رہی کہ ایک دن مجلس کے بعد یوں مسافہ کرتے ہوئے جا رہا تھا اور حضرت نے روک کے مجھ سے کہا کہ میاں رشید احمد آج رات ہمارے پاس یہاں خانقاہ میں ٹھہر. فرماتے ہیں کہ مجھے حیرانگی بھی ہوئی کہ حضرت کی بڑی نظر تھی، یعنی حضرت کو اس چیز کا احساس تھا کہ میں آ جا رہا ہوں. مگر ساتھ ساتھ انہوں نے کہا کہ مجھے بہت ہی زیادہ دل تنگ بھی ہوا کہ جی میں بس یہ مجلس میں آنے اور جانے سے زیادہ ایکسٹرا کچھ کرنا چاہ نہیں رہا تھا. اوپر سے حضرت نے حکم فرمایا اور زندگی میں پہلی مرتبہ کوئی حکم دیا ہے تو منع کرتے ہوئے بھی اچھا نہیں لگ رہا تھا. تو فرماتے ہیں کہ میں یہی سوچا، حالانکہ دل بہت تنگ ہو رہا تھا، صبح سبق بھی پڑھانا ہے، اتنے اور کام ہیں، جو میرے ذہن میں ایک ٹائم اس چیز کو دینا تھا وہ اتنا ہی تھا. مگر حضرت نے اچانک فرمایا کہ جی رات ٹھہر جا. تو بزرگوں کا ادب کرتے ہوئے मैंने कहा चलो, बहुत ही दिल तंग होने के साथ मैंने यस कह दिया कि अच्छा ठीक है मैं रात ठहर जाऊँ। यानी जो हिंदुस्तान के सबसे बड़े आलिम दीन समझे जाते थे उनके दिल में भी दिल तंग होता था, बस ये सोचे। फरमाते हैं कि दिल इतना तंग था और मुझे पता था कि यहाँ खानकाह में बस पूरी रात इबादत भी होती है, लोग तहज्जुद में भी उठते हैं, और मैंने तो सुबह सबक पढ़ाना है, अब अगर मुझे इस रात की तरतीब जो यहाँ खानकाह में होती है ना उसमें डाल दिया तो सुबह मेरा सबक भी डिस्टर्ब होगा। तो मैंने रात ही हजरत को बता दिया कि हजरत मेरा तहज्जुद पढ़ने का कोई मामूल नहीं है, मुझे फजर ही पर उठाया जाए। बेशक खानकाह में सारे तहज्जुद पढ़े होंगे, मैंने नहीं पढ़ लिया था। अल्लाह, हजरत ने फरमाया कि भाई मियाँ रशीद अहमद को कोई ना उठाए रात को तहज्जुद, बल्कि उसका बिस्तर हमारे साथ लगा दिया जाए। अब मशाइख के साथ सोना वो आसान, उनके बिस्तर के बराबर में सोना बड़ा मुश्किल काम है। फरमाते हैं कि जी तहज्जुद का वक्त आया तो खानकाहों में तो तहज्जुद के वक्त रौनक लगी हुई होती है, सब उठे हुए होते हैं। कहते हैं मेरी भी आंख खुल गई, हर तरफ लोग नवाफिल अदा कर रहे हैं, हजरत भी नवाफिल अदा कर रहे हैं। मैंने थोड़ा सा कंबल में से चेहरा निकाल के देखा तो हर तरफ नवाफिल अदा हो रही थी, थोड़ा एहसास भी हुआ कि पढ़ ही लेता हूँ, अब सारे पढ़ रहे हैं। फरमाते मैं उठ गया, मैंने वजू किया, वजू करके मैं आया, और जैसे वजू करके आया तो हजरत भी नवाफिल अदा कर चुके थे, दुआ मुकम्मल फरमा चुके थे, और मुसल्ले पे बैठ के ला इलाहा इल्लल्लाह का वर्द कर रहे थे, क्योंकि फजर की नमाज में भी वक्त था। फरमाते कि मैंने भी दो चार नफले पढ़ी, मुख्तसर दुआ की, और मैं भी बिल्कुल हजरत के पीछे बैठ गया, और हजरत की अंदाज में मैंने भी ला इलाहा इल्लल्लाह का वर्द शुरू कर दिया, जी नमाज का इंतजार। फरमाते कि मजा आया ला इलाहा इल्लल्लाह करने में, पहली मरतबा एक सुरूर आया, ऐसा लगा दुनिया से हट कट के ये मामला हो रहा है, तो अच्छा लगा। फजर की अजान हुई, नमाज हुई, नमाज के बाद हजरत ने कुछ थोड़ा बयान किया, और उसके बाद अब मैंने कहा अब तो छुट्टी मिल जाए, रात गुजार ली, हजरत का हुक्म पूरा हो गया। तो हजरत के पास हाजिर हुआ तो हजरत ने पूछा मियाँ रशीद अहमद जिक्र करना ही है तो फिर सीख के जिक्र कर लो। तो फरमाते कि मैंने अर्ज किया कि हजरत आप सिखा दें। हजरत ने फरमाया कि सीखने के लिए तो फिर 40 दिन यहां रहना पड़ेगा। वो तो सर पे ऐसे गिरा जैसे कोई डंडा सर पे मारा। फरमाते हैं कि मैंने बड़ा सोचा, मैंने कहा जी कभी तो ये चीज हासिल करनी है, तो चलो अब हजरत फरमा रहे तो अभी हासिल कर लेता हूँ। रात इबादत में वैसे भी गुजरी थी, तो उन्होंने कहा कि ठीक है हजरत, इरादा हो गया, 40 दिन आपके पास ठहर जाता। हजरत के पास 40 दिन जिक्र मामूलात करते हुए इबादत करते हुए गुजारे, और क्योंकि जिंदगी वैसे तो गुनाहों से पाक थी, आलिम दीन थे, तकवे वाली जिंदगी, इल्म वाली जिंदगी थी, उस जिंदगी के अंदर गफलत कोई नहीं थी इस लिहाज से। तो इस 40 दिन के मुकम्मल होने पे हजरत ने इजाजत खिलाफत इनायत फरमा दी और निस्बत अता कर दी। मगर हजरत से मोहब्बत इतनी हो गई थी कि जो 40 दिन जब गुजरे तो उसके बाद खूब आना जाना लगा रहता था, खूब दिल खुल गया था इस सोहबत के लिए। तो फरमाते हैं कि एक दिन मुझे हजरत ने पूछ लिया कि आपका दिल तो बड़ा तंग होता था, अब तो आपको नस्बत भी हो गई, तो इस नस्बत के मिलने के बाद और पहले में कोई फर्क आपने महसूस किया? तो हजरत गंगोई रहमतुल्लाह ने अर्ज किया कि हजरत मैंने तीन फर्क महसूस किए, और पहली चीज मैंने ये महसूस की कि इस निस्बत मिलने से पहले मैं मुझे नुसूस में बड़ा तारुज महसूस होता था। यानी नुसूस में तारुज का मतलब ये हुआ कि देखो बहुत सारी ऐसी बातें कुरान और हदीस में ऐसी सामने आती कि जिसमें मुझे कई मर्तबा तारुज नजर आता, इख्तिलाफ नजर आता। जब से ये निस्बत मिली है ये चीज खत्म हो गई है, ये अशकालात खत्म। दूसरा फरमाते हैं कि मुझे पहले नेक आमाल कभी कभी करते करते वो नेक आमाल छूट जाते थे, अब ये कैफियत खत्म हो गई। नेक आमाल पाबंदी से होते हैं। तीसरा फरमाते हैं कि अब मेरे जहन में जो बात हक होती है ना, बगैर किसी के डर के कर देता हूं, चाहे मुझसे दुनिया के लोग इख्तलाफ करें या दीनी लोग इख्तलाफ करें, जो मुझे बात कुरान और हदीस के मुताबिक सही महसूस होती है वो बात कर देता हूँ। हजरत ने फरमाया कि ये जो नुसूस में तारुज नजर नहीं आता, ये जो अशकालात खत्म हो गए, ये कामिल इल्म है। और ये जो नेक आमाल पाबंदी से इस्तकामत के साथ होते हैं, ये कामिल अमल है। और ये जो इंसान बगैर किसी खौफ व कतर के हक बात कर देता है, ये कामिल इखलास है। तो इस सोहबत की बरकत से कामिल इल्म भी नसीब हुआ, कामिल अमल भी नसीब हुआ, और कामिल इखलास भी नसीब। असा अन तकरहु शैअ वहुवा खैरुल। कभी कभी कुछ चीजों से तुम्हारा दिल तंग होता है, मगर उसमें तुम्हारे लिए खैर है। और खैर वाली चीजों में सबसे बड़ी खैर वाली चीज ये नेक सोहबत है, ये पक्की बात है। नेक लोगों का साथ ऐसा कि अल्लाह के नबी ने फरमाया, हुम रिजालुन ला यश्का जलीसु, इनके करीब बैठने वाला भी बदबخت नहीं। तो अल्लाह रब्बुल इज्जत से दुआ है कि अल्लाह रब्बुल इज्जत हमें नेक सोहबत में ये दुनिया की जिंदगी गुजारने की तौफीक अता फरमाए। नेकों के साथ अल्लाह हमें क़यामत के दिन हशर में हमारा भी फैसला फरमाए। आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन। अल्लाहुम्मा इन्ना नसअलुका इल्मन नाफ़िअ व अमलन मुतक़ब्बला व लिसानन ज़ाकिर व क़ल्बन ख़ाशिअ व रिज़्क़न वासिअ وشفاء من كل داء. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله. السلام عليكم ورحمة الله.
وعليكم السلام ورحمة الله وبركاته.